नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असार महिनाको 19 गते शुक्रबार, शुद्ध आषाढ कृष्ण पक्ष तृतीया तिथि, तदनुसार जुलाई 3 तारीक सन् 2026, नेपाल सम्बत 1146। पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै, यो शीर्षक हो गोर्खापत्रको मुख्य समाचारको। कार्यक्रमको शुरूआतमा यसै प्रसंगलाई लिँदैछौ। सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधारहरू तयार गरिरहेको छ। पूर्वाधार निर्माण र विकास आयोजनाहरूमा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै, यसका लागि पूर्वाधार न्यायाधिकरण, इन्फ्रास्ट्रक्चर ट्रिब्यूनल गठन तथा आवधिक सहजीकरण ऐन लगायतका संरचना र कानूनी आधार तयार गर्दैछ। यी संरचनागत र कानूनी आधार नहुँदा ठेक्का सम्झौता भए पनि लामो समय 10-15 वर्षसम्म काम सम्पन्न नहुने तथा आयोजनाको निर्माण लागत दोब्बर तेब्बरसम्म बढ़ेर आउने समस्या समाधान गर्न, यससँग सम्बन्धित विभिन्न मुद्दा मामिला छिटो फर्जेउट गर्न पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अगाडि बढ़ाइएको छ। त्यसै गरी सरकारले मुलुकका ठूला र राष्ट्रिय गौरवका पूर्वाधार आयोजनालाई तीव्र गतिमा अगाडि बढ़ाउन, दशकौंदेखि बाधक बनेका कानूनी तथा प्रक्रियागत झन्झट हटाउने उद्देश्यले भौतिक पूर्वाधार निर्माण सम्बन्धी आवधिक सहजीकरण ऐन ल्याउन लागेको छ। लामो समय लाग्ने झन्झटिलो प्रक्रिया हटाउँदै आयोजनाको जग्गा अधिग्रहण, वातावरणीय प्रभाव प्रतिवेदन स्वीकृति र वन क्षेत्रको प्रयोग सम्बन्धी काम तोकिएको समयभित्रै सम्पन्न गर्न बाध्यकारी व्यवस्था सहित सो ऐन ल्याउन लागि हो। सरकारले कार्यदल गठन गरेर यस आवधिक सहजीकरण ऐनको मस्यौदा समेत तयार गरिसकेको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाको संयोजकत्वमा गठित कार्यदलले मस्यौदा तयार गरी सरकारलाई हस्तान्तरण समेत गरिसकेको छ। सरकारले यसलाई विकास आयोजना व्यवस्थापन तथा कार्यान्वयन सहजीकरण ऐन नाम दिने तयारी गरेको छ। आयोगका सदस्य तथा कार्यदलका संयोजक थापाले मुलुकको पूर्वाधार निर्माणमा देखिएको समस्या र बाधा अवरोधलाई द्रुत गतिमा सम्बोधन गरी आयोजनालाई गति दिने उद्देश्यले ल्याउन लागि यस सहजीकरण ऐनको मस्यौदा तयार गरी सरकारलाई बुझाइसकिएको जानकारी दिनुभयो। सुरक्षा र सुशासनको जग बसालिँदै उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन र व्यथितिको अन्त्य गरी सुशासन कायम गर्ने, आन्तरिक र बाह्य सुरक्षा मजबूत बनाउने तथा राष्ट्रिय प्रतिरक्षा प्रणालीलाई थप बलियो बनाउने गरी सरकारले थालेको सुधारका अभियानका सकारात्मक परिणाम देखिन थालेका छन्। राष्ट्रिय प्रतिरक्षा प्रणालीको आधुनिकीकरण, अपराध अनुसन्धान क्षमताको सुदृढीकरण, सार्वजनिक प्रशासनमा पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रणलाई केन्द्रमा राख्दै सरकारले सुरक्षा र सुशासनको नयाँ जग बसाल्ने प्रयासको थालनी गरेको छ। सुरक्षा र सुशासनको जग बसालिँदै उपशीर्षक दिँदै पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। सरकारका 100 दिन शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। झण्डै दुई तिहाई जनमत प्राप्त रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा 13 चैत्रमा गठन भएको सरकारको भोलि 100 दिन पुग्दैछ। यो अवधिमा केही आलोचना र प्रश्नबीच सरकारले कैयौं सुधार थालेको छ। 100 दिनका मुख्य सुधार उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ, भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाण्डुका पहुँचवाला कर्मचारी विस्थापन, मन्त्रालयको संख्या कटौती, अनावश्यक दरबन्दी पनि कटाइँदै 2048 यताका उच्च पदस्थको सम्पत्ति छानबिनका लागि आयोग गठन, 1594 राजनीतिक नियुक्ति बदर कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट सुबियो खारिज कानून बमोजिम सुविधा पाउने बाहेकका कर्मचारीको सवारी सुविधा खोसियो सहकारी समस्या समाधानको पहल पीड़ितको रकम फिर्ता शुरू अतिक्रमण गरिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता शुरू सेवा प्रवाहमा सुधारका कदम प्रक्रियागत झन्झट घटाइँदै कानून सुधार प्राथमिकतामा 100 भन्दा बढ़ी कानून संशोधन गरिँदै सेवा प्रवाह र निर्णय प्रक्रियामा सुधार भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन लगायतका बुदाहरूलाई सरकारका 100 दिनका मुख्य सुधारका रूपमा उल्लेख गर्दै सरकारका 100 दिन शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्याधिक खराब कर्जा शीर्षकमा कान्तिपुरको मुख्य समाचार रहेको छ। नेपाल राष्ट्र बैंकले निश्चित प्रतिशत तोकेरै ऋण प्रवाह गर्नुपर्ने भनी बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका क्षेत्रमा प्रवाह भएको ऋणमा समस्या चुलिन थालेको छ। गत चैत्रसम्मको कुल खराब कर्जा मध्ये कृषि र मत्स्यपालनको हिस्सा मात्र करिब 23.5% छ। जलविद्युत आयोजना लगायत निर्माण क्षेत्रको हिस्सा करिब 10.5% छ। खराब कर्जामा थोक तथा खुद्रा व्यापारको हिस्सा करिब 10% छ। तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे नियामक निकायको कार्यवाही भोग्नुपर्ने र बैंक तथा वित्तीय संस्थाले पनि कर्जाको गुणस्तर सम्बन्धमा आँखा चिम्लने अर्थतन्त्र चलायमान नहुँदा कृषिसँगै लघु साना तथा मझौला उद्यमी सबैभन्दा छिटो प्रभावित हुने लगायत कारण यस्तो भएको जानकार बताउँछन्। तोकिएको क्षेत्रमा खराब कर्जा धेरै हुनुका साथै उद्देश्य अनुसार नतिजा नआएपछि राष्ट्र बैंकले गत चैत्रमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य कर्जा विस्तार गर्नुपर्ने क्षेत्रको दायरा परिमार्जन गरेको छ। राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्याधिक खराब कर्जा कान्तिपुरको मुख्य समाचार हो यो। पूँजीगत खर्च अन्य महिनाका तुलनामा असारमा दोब्बर शीर्षकमा कारोबारले खबर छापेको छ। चालू आर्थिक वर्षमा पूँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार शुरू भएपछि खर्च बढ़ाउन शुरू गरेको छ। चालू वर्षको बजेटमा पूँजीगत शीर्षकमा 4.7 खर्ब रूपियाँ विनियोजन भएको छ। सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनामा शुरूका 15 दिन एकदेखि 15 गतेसम्म पूँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढ़ेको हो। साउनदेखि जेठसम्मका 11 महिनाको शुरू 15 दिनमा औसत 5.45 अर्ब रूपियाँका दरले पूँजीगत बजेट खर्च भएको छ। तर असारका 15 दिनमा भने यस्तो खर्च 10.71 अर्ब रूपियाँ पुगेको छ। यो पछिल्ला 11 महिनाको औसत खर्चका तुलनामा झण्डै दोब्बरले बढ़ी हो। पूँजीगत खर्च अन्य महिनाका तुलनामा असारमा दोब्बर कारोबारको अग्रपृष्ठको समाचार हो यो। लुम्बिनीमा भारतीय पर्यटक बढ़े नेपाली न्यून शीर्षकमा कारोबारले भित्री पृष्ठमा खबर बनाएको छ। बुद्ध जन्मस्थल लुम्बिनीमा गर्मीयामका बीच पनि भारतीय पर्यटकको चहल पहल उल्लेख्य रूपमा बढ़ेको छ। गत जून महिनामा लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकको संख्या नेपाली आन्तरिक पर्यटकको भन्दा बढ़िरहेको हो। लुम्बिनी विकास कोषका अनुसार जून महिनामा 30,623 भारतीय पर्यटक लुम्बिनी पुगेका छन्। सोही अवधिमा 26,744 नेपाली आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। लुम्बिनीमा भारतीय पर्यटक बढ़े नेपाली न्यून कारोबारको भित्री पृष्ठको खबर हो यो। कारोबारले नै अग्र पृष्ठमा अर्थतन्त्रमा आन्तरिक पर्यटकको योगदान 2.65%, नेपालीले वर्षमा 3.81 अर्ब स्वदेशमै घुम्दा खर्च गर्ने शीर्षक दिँदै अग्र पृष्ठमा कारोबारले खबर छापेको छ। नेपालको कुल गृहस्थ उत्पादन जीडीपीमा आन्तरिक पर्यटन क्षेत्रले 2.65% योगदान पुर्याएको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081/82 देखाएको छ। कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार आन्तरिक पर्यटकहरूले वर्षमा कुल 3.81 अर्ब रूपियाँ खर्च गर्ने गरेका छन्। यो गत वर्षको 54.54 अर्ब रूपियाँ बराबरको कुल अर्थतन्त्रको आकारमा 2.65% हिस्सा हो। अर्थतन्त्रमा आन्तरिक पर्यटनको योगदान 2.65%, नेपालीले वर्षमा 3.81 अर्ब स्वदेशमै घुम्दा खर्च गर्ने कारोबारले अग्रपृष्ठमा यो समाचार छापेको छ। सरकारले एन्फालाई हस्तक्षेप गरेको छैन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले अखिल नेपाल फुटबल संघ एन्फालाई हस्तक्षेप नगरेको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले एन्फामा भ्रष्टाचारको उजुरी परेकाले छानबिन शुरू भएको बताउनुभयो। मन्त्री पोखरेलले विगतका सरकारले विभिन्न खालका हस्तक्षेप गरेकाले एन्फामा समस्या भएको बताउनुभयो। नेपालको फुटबल अहिलेसम्म विकास हुन सकेको छैन, एन्फा यो भन्दा तल जाने ठाउँ पनि छैन, अब कसरी अगाडि बढ़ाउने भनेर व्यक्तिगत रूपमा विभिन्न विज्ञहरूसँग छलफल गरिरहेको छु। फिफासँग अन्तर्क्रिया पनि शुरू भइसकेको छ। उहाँले भन्नुभयो, हामीले फिफाका पदाधिकारीलाई एएफसीका पदाधिकारीलाई वार्तामा पनि बोलाइसकेका छौं। उहाँहरू आउनुभयो भने स्वाभाविक रूपमा त्यस विषयमा छलफल हुनेछ। गोर्खापत्रको महाप्रबन्धकमा रावल उपशीर्षकमा गोर्खापत्र लेख्छ, सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। गत चैत्र 16 गतेदेखि संस्थानको महाप्रबन्धक पद रिक्त थियो। नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले असार 18 गतेको मन्त्री परिषदको बैठकले रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो। गोर्खापत्रको महाप्रबन्धकमा रावल उपशीर्षक दिँदै सरकारले एन्फालाई हस्तक्षेप गरेको छैन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। तीन खर्बले बढ़्यो सार्वजनिक ऋण शीर्षकमा नागरिकको मुख्य समाचार रहेको छ। राजस्वले नियमित सरकारी खर्च समेत धान्न नसकेपछि सरकारको ऋण वर्षेनी बढ़दै गएको छ। चालू आर्थिक वर्ष 2082/83 जेठसम्म सार्वजनिक ऋण करिब 3.25 अर्ब रूपियाँ थपिएको छ। सरकारले ऋण लिएर पुरानो ऋणको सावा ब्याज तिर्न नयाँ ऋण लिनुपर्ने बाध्यता छ। त्यसै गरी सरकारले ऋणबाट विकास खर्च बजेट घाटा व्यवस्थापन गर्दै आएको छ। तीन खर्बले बढ़्यो सार्वजनिक ऋण नागरिकको मुख्य समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश। फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ। नेपाल टेलिकम, राष्ट्रको संचार। अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। सरकारका 100 दिन 100 खर्बको अर्थतन्त्रको खाका बन्दै गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारले अवलम्बन गरेका उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको 100 दिनमा राजस्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरूपमा आशातीत परिवर्तन देखा परेको छ। निजी क्षेत्रमा विकास, लगानीमा विस्तार तथा दात्री निकायको विश्वासमा समेत बढ़ोत्तरी भएको छ। सरकारका 100 दिन 100 खर्बको अर्थतन्त्रको खाका बन्दै गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। शेयर बजार उकालो यात्रामा नेप्से परिसूचक र शेयर कारोबार दुवै बढे शीर्षकमा अन्नपूर्णले अर्थ पृष्ठमा समाचार छापेको छ। साताको चौथो शेयर कारोबार दिन हिजो शेयर बजार सकारात्मक देखिएको छ। यस दिन नेप्से परिसूचक 8.78 अंकले बढ़ेर 2661.71 बिन्दुमा उक्लिएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक 44.59 अंकले बढ़ेर 2652.93 बिन्दुमा पुगेको थियो। शेयर बजार उकालो यात्रामा नेप्से परिसूचक र शेयर कारोबार दुवै बढ़े अन्नपूर्णको अर्थ पृष्ठको समाचार हो यो। पृथ्वी राजमार्गका होटलमा आकस्मिक अनुगमन 1,10,000 जरिवाना अन्नपूर्णले भित्री पृष्ठमा समाचार बनाएको छ। पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने हजारौं यात्रुका लागि सड़क किनारका होटल केवल खाना खाने ठाउँ मात्र होइनन्, लामो यात्राको थकान मेट्ने भरोसाको विश्राम स्थल पनि हुन्। बिहानको तातो चिया, दिउँसोको खाना वा रातको बाससँगै यात्रुले सुरक्षित, स्वच्छ र गुणस्तरीय भोजनको अपेक्षा गरेका हुन्छन्। तर धादिङ खण्डमा गरिएको एउटा आकस्मिक अनुगमनले त्यो विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ। जिल्ला अनुगमन समितिले पृथ्वी राजमार्ग अन्तर्गत सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूमा गरेको अनुगमनका क्रममा कतै बासी खाना बिक्रीका लागि राखिएको भेटियो, कतै खानामै किरा परेको थियो, केही होटलमा कुहिएका तरकारी पकाउन तयारी अवस्थामा थिए भने म्याद नागेका खाद्य सामग्री भण्डारण गरिएको पाइयो, अझ फोहोर र अस्वस्थ भान्सामा खाना पकाइँदै गरेको अवस्था देखिएपछि 5 होटल तथा व्यवसायलाई कुल 1,10,000 रूपियाँ जरिवाना गरिएको छ। पृथ्वी राजमार्गका होटलमा आकस्मिक अनुगमन 1,10,000 जरिवाना अन्नपूर्णको भित्री पृष्ठको खबर हो यो। फेवातालमा बेलुकी 6 बजेपछि सैर गर्न नपाइने नागरिकले आर्थिक पृष्ठमा खबर बनाएको छ। स्थानीय प्रशासनले बेलुकी 6 बजेपछि फेवातालमा डुंगा, कायाकिङ तथा सर्फिङ प्रयोग गर्न रोक लगाएको छ। पोखरामा पछिल्लो समय दिनहो जसो हावाहुरी चल्ने र तालमा छाल उत्पन्न हुने तथा त्यसको कारण जोखिम बढ़न थालेपछि बेलुकी 6 बजेपछि फेवातालमा जल पर्यटनका गतिविधि गर्न रोक लगाइएको हो। फेवातालमा बेलुकी 6 बजेपछि सैर गर्न नपाइने नागरिकले अर्थ पृष्ठमा खबर बनाएको छ। रेबिज विरूद्धको खोप अभाव शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। मंगलबार दिउँसो भीमदत्त नगरपालिका 18 का 14 वर्षीय समित जोशीलाई कुकुरले टोक्यो। घर बाहिर खेल्ने क्रममा कुकुरले टोकेपछि रेबिज विरूद्धको खोप लगाउन भूपेन्द्रले छोरा समितलाई कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा पुर्याउनुभयो। समितलाई यसअघि 2 वर्ष पहिले पनि बहुला कुकुरले टोकेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो त्यतिखेर भने रेबिज विरूद्धको सुई निशुल्क लगाइए पनि मंगलबार भने महाकाली प्रादेशिक अस्पतालमा सुई लगाउन जाँदा भ्याक्सिन अभाव भन्दै चिकित्सकले निजी अस्पतालबाट खरिद गर्न लगाए। निजी अस्पतालबाट प्रतिभाइल एन्टी रेबिज खोप 645 रूपियाँका दरले खरिद गरेर महाकाली प्रादेशिक अस्पतालमा ल्याएपछि चिकित्सकले छोरालाई रेबिज विरूद्धको खोप लगाइदिए। उहाँले भन्नुभयो रेबिज विरूद्धको खोप अभाव गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। र युद्धविराम सम्झौता कार्यान्वयन नहुँदा 20 लाख प्यालेस्टिनीको भविष्य अनिश्चित शीर्षकमा कान्तिपुरले समाचार छापेको छ। हमासले इजरायलमा 7 अक्टूबर 2013 करिब 1200 जनाको ज्यान जाने गरी घातक आक्रमण गरेको थियो। त्यसको भोलिपल्टै अर्थात 8 अक्टूबरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास विरूद्ध युद्ध घोषणा गर्नुभयो। यसले हमास नियन्त्रित प्यालेस्टाइनको गाँजा क्षेत्रमा एउटा नयाँ युद्धको श्रृंखला शुरू भयो। हिजो गाँजामा युद्ध शुरू भएको 1,000 दिन भयो र यसको मूल्य सर्वसाधारणले चुकाइरहेका छन्, जसका कारण गाजामा रहेका 20 लाख भन्दा बढ़ी प्यालेस्टिनीहरूको भाग्य अनिश्चित बनेको छ। ठूलो संख्यामा मानिसहरू भग्नावशेषहरू बीच बाँच्न बाध्य छन्। विस्थापित हुनेहरूको संख्या पनि ठूलो रहेको छ। युद्ध विराम सम्झौता कार्यान्वयन नहुँदा 20 लाख प्यालेस्टाइनीको भविष्य अनिश्चित। कान्तिपुरको समाचार हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौ। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।